तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
नमस्ते श्रोतावृन्द, एसबीएस नेपाली पडकास्टको यो नयाँ अङ्कमा तपाईँलाई स्वागत छ। र अब पालो भएको छ यसपालिको आर्थिक कुराकानीको, र तपाईँको साथमा छु एसबीएसको मेलबर्न स्टुडियोबाट म दिनिता रिसाल, र हामीसँग सिडनीबाट टेलिफोन सम्पर्कमा जोडिनु भएको छ आर्थिक सल्लाहकार विश्वास भट्टराई। विश्वासजी, फेरि पनि तपाईँलाई स्वागत छ एसबीएस नेपालीमा।
हजुर नमस्कार, सबै श्रोताहरूलाई पनि मेरो धेरै न्यानो नमस्कार।
हजुर विश्वासजी, अब आजको कुराकानी हामी सुरु गर्नेछौँ अहिले हेडलाइन बनेको विषय ब्याज दर इन्ट्रेस्ट रेटबाट। तर त्योभन्दा अगाडि भने हाम्रो यसभन्दा अघिको आर्थिक कुराकानी पडकास्ट जुन थियो त्यसको यो सानो भाग स्मरण गराउँदै सुरु गर्न चाहे।
अबको नेक्स्ट फोर विकसम्म पनि, फाइभ विकसम्म पनि यो वारको इस्यु र पेट्रोलको सप्लाई चेनमा इस्यु भयो भने चाहिँ प्रोबेब्ली हामीले रेट राइज चाहिँ देख्छ नै होला।
हजुर, हामीले कुरा गरेका थियौँ ब्याज दर अब फेरि बढ्ला कि घट्ला भनेर, होइन, फेरि बढ्न सक्ने जुन प्रक्षेपण गर्नुभएको थियो त्यो एक हिसाबले सही हुन पुगेको छ। रिजर्भ ब्याङ्क अफ अस्ट्रेलियाले फेरि पनि ब्याज दर बढाएको छ यो आर्थिक वर्षमा तेस्रो पटक, 4.1% 4.35%, होइन। यसलाई कस्तो रूपमा लिनुभएको छ तपाईँले र यसले कस्तो हिसाबमा प्रभाव पार्ला?
हजुर, त्यही त, अनफोर्चुनेटली यो सर्कमस्टेन्समा आइयो, होइन, यसमा चाहिँ क्लियर विनर कुनै पनि छैन। रिजर्भ ब्याङ्क पनि मैले लास्ट इयर पनि कुरा गरेको थिएँ, उनीहरूसँग लिमिटेड लिभर मात्रै छ यो बिजनेसलाई, इकोनोमीलाई ड्राइभ गर्नलाई। आई थिङ्क दिस इज वाट दे ह्याड टु डु। तर अनफोर्चुनेटली अब अहिलेको सिनारीमा चाहिँ अहिले हामी जहाँ बसिरहेछौँ त्यहाँबाट चाहिँ के भन्छौँ भन्दाखेरि यो चाहिँ एन्ड चाहिँ होइन। दिस प्रोबेब्ली अबाउट 2 or 3 रेट अझ पनि बढ्ला जस्तो छ फ्युचरमा एज वी गो फर्दर। अब यसको प्रमुख कारणहरू चाहिँ सबभन्दा ठुलो नम्बर चाहिँ हजुरको इन्फ्लेसनै हो। अहिले हाम्रो इन्फ्लेसन चाहिँ 4.6 रेन्जमा आइराखेको छ, जसको टार्गेट रेट चाहिँ 2.5% छ। आरबीआईले पनि अस्तिको मिटिङमा क्लियरली भनेको छ कि मिड 2026 भनेपछि जुनसम्म चाहिँ 4.6 हिट हुन्छ होला। यो भएको खण्डमा चाहिँ अझ 2-3 रेट राइट चाहिँ यो वर्ष आउँछ होला। अब यसको कारण चाहिँ अब वार पनि एउटा हो, तर हामीले के बुझ्नुपर्छ भन्दाखेरि जुन यो वारले गर्दा फ्युल प्राइसहरूको कारणले गर्दा इन्फ्लेसन भइरहेछ, धेरै बिजनेसले अझसम्म पनि पास गरेको छैन अझ, होइन, मोस्ट लाइकली नेक्स्ट 2-3 मन्थ्समा यो चाहिँ यो पास हुने क्रम चाहिँ बढ्दै गएपछि इन्फ्लेसनमा अझ बढी नै होला जस्तो लाग्छ मलाई। एउटा प्राइमेरी रिजन त्यो हो। अर्को यसलाई फेरि अर्को रिजन चाहिँ वार हुनुभन्दा पहिला पनि हाम्रो एक दुईवटा इन्ट्रेस्ट रेट चाहिँ अप भइसकेको थियो। हामीले बुझ्नुपर्ने कुरा चाहिँ वार मात्रै एउटा कारण होइन, यसको अर्को सबभन्दा ठुलो कारण भने चाहिँ गभर्मेन्टको स्पेन्डिङ पनि छ। जुन लास्ट इयरदेखि गभर्मेन्टले रेकलेसली स्पेन्डिङ गरिरहेछ त्यसको चाहिँ आफ्टर मार्थ इफेक्ट चाहिँ हामी भेटिरहेछौँ, होइन। यसले गर्दाखेरि अब फेरि अब नयाँ बजेटले पनि के टर्न लिन्छ भन्ने कुरा पनि अलिकति हामी डाउटमा छौँ है। तर सबभन्दा अहिले प्राइमेरीली हामीले हेर्नुपर्ने कुरा चाहिँ आई थिङ्क इन्फ्लेसनको डाटा हो। जब त्यो 4.6 to 2.5% स्टेबिलिटी नआएसम्म चाहिँ अब हामीले 2-3 रेट अप चाहिँ यो वर्षलाई प्रेडिक्ट गरेको छ।
हजुर, अनि अब यो आरबीआईको यो निर्णयसँगै अब फेरि पनि 2 पछाडि धकेलिएको जस्तै भएको छ एक हिसाबले भन्नुपर्दाखेरि, होइन, 2024 पनि 4.35% थियो इन्ट्रेस्ट रेट। अब मुख्य यसले प्रत्यक्ष रूपमा हान्ने भनेको मोर्गेज होल्डरहरू पनि हुनुहुन्छ, धेरै श्रोताहरू पनि हाम्रो हुनुहुन्छ, होइन, मोर्गेज होल्डरहरू। अब के आत्तिहाल्नुपर्ने छ त, आत्तिहाल्नुपर्ने त के भन्नु, अब बढी नै सक्यो, होइन, अब के कस्तो हिसाबले चाहिँ अगाडि बढ्दा होला भनौँ न, महँगी पनि त्यस्तै छ सबै कुरामा, होइन।
हजुर, त्यही त मैले अघि भने हजुरको, होइन, अब अलिकति यो बेला चाहिँ अलिक कसोसै बेला छ, म अन्डरस्ट्यान्ड गर्छु कस्ट अफ लिभिङले धेरैलाई हिट गरेको छ है। मैले अस्ति पनि यो कुरा गरेको थिएँ, मोर्गेजको रेट मात्रै बढ्ने एउटा मात्रै होइन, त्यसमा अन्डरलाइन कुराहरू धेरै छ। फर इक्जाम्पल हजुरले भने जस्तै पेट्रोलको प्राइस अलिक $200 to $300 एक्स्ट्रा पर्यो होला मन्थली, होइन, त्यसमाथि कस्ट अफ लिभिङले गर्दाखेरि अलिकति एक्स्ट्रा परेको होला है। तपाईँको ग्रोसरीदेखि सबैले गरेर हरेकतिरबाट अहिले चाहिँ इम्प्याक्ट परेको छ। त्यही भएर देयर आर रियल सिनारियोज, होइन, जो कि मान्छेहरू अहिले स्ट्रगलिङ लेभलमा छ। उहाँहरूलाई चाहिँ म अहिले के भन्न चाहन्छु भने इट्स अ डिफिकल्ट टाइम, त्यसमा क्लियर विनर केही पनि छैन। यदि तपाईँलाई लाग्छ कि नेक्स्ट कमिङ मन्थमा इट्स गन्ना गेट स्ट्रगल, तपाईँलाई गाह्रो हुन्छ भने आई थिङ्क आफ्नो फाइनेन्स इन्स्टिट्युसन, आफ्नो लेन्डरसँग कुरा गरेर त्यसलाई कसरी म्यानेज गर्न सकिन्छ या कुनै अरू स्ट्राटेजीहरू छ भन्ने कुरामा चाहिँ सोच्नुपर्छ। किनभने मैले अहिले पनि भने 2-3 अहिले तुरन्तै इम्प्याक्ट नभए पनि 2-3 रेट कटले गर्दा चाहिँ कतिलाई इम्प्याक्ट हुनु सक्छ। अहिले भने जस्तो फेरि कस्ट, धेरै कुराको कस्टहरू पनि आई थिङ्क कमिङ डेज, विक्स र मन्थमा हामी लाग्छ कि बढ्छ। होइन धेरै धेरै बिजनेसहरूले अझ पास गरेका छन्, धेरै बिजनेसले एब्जर्ब गरेका छ. इट्स अ म्याटर अफ टाइम, यो सुनर लेटर यो पास चाहिँ हुन्छ, किनभने जहाँबाट हामीले अहिले देखिरहेछौँ यो वारको वार पनि छिटो सिद्धेला जस्तो देखिँदैन. अब शान्तिको कुराहरू के पनि हुन्छ भन्दाखेरि, अहिलेको मलाई लागेको सबभन्दा ठुलो रिस्क चाहिँ तपाईँको जुन हिसाबले प्रपर्टी मार्केट अहिले स्ट्यागर्ड भएको छ, जुन हिसाबले ग्रोथ छ, ग्रोथ पनि हामीले नदेखेका छौँ किनभने स्लो डाउन भइरहेछ. जो मान्छेहरूले 5%मा घर किन्नु भएको छ उहाँहरूलाई चाहिँ बढी इम्प्याक्ट पर्न सक्छ यदि प्राइस अलिकति पनि प्राइसको मुभमेन्ट अलिकति नेगेटिभ भयो भने, होइन किनभने द्याट कुड बी सिनारियो द्याट नेगेटिभ इक्विटी पनि हुनसक्छ प्रपर्टीमा, होइन त्यही भएर उहाँहरूले चाहिँ आई थिङ्क बजेटिङ गर्न एकदमै इम्पोर्टेन्ट छ, किन उहाँहरूको मस्ट अप्सन भनेर चाहिँ प्रपर्टी होल्ड गर्ने भने केही पनि छैन. त्यही भएर करेन्ट स्ट्राटेजीहरू चाहिँ हुनुपर्छ जस्तो लाग्छ. अब फेरि आई थिङ्क बजेटले पनि के गर्छ भन्ने कुरा हो. आई थिङ्क देयर इज अ टक्स बजेटमा तपाईँको अर्को $300 फेरि क्यास ह्यान्डल गर्ने कुरा छ. $300 गर्दा कोही सिङ्गल मान्छेलाई त्यति इम्प्याक्ट नपर्ला, किनभने हाम्रो कस्ट इज वी लुकिङ एट $4,000-$5,000 अ इयर, होइन. तर त्यो 300 रुपियाँ एक्स्ट्रा क्यासले गर्दाखेरि चाहिँ इकोनोमीमा गयो भने चाहिँ डेट्रोमेन्टल इम्प्याक्ट हुनसक्छ र त्यसले फेरि इन्फ्लेसनलाई चाहिँ अप गर्न सक्छ. त्यसले गर्दाखेरि आफ्टर माथ इम्प्याक्ट चाहिँ बढी हुन्छ. त्यही भएर यस्तो कुराहरू चाहिँ लट अफ भेरिएबल्स आर फ्लोटिङ अहिले, होइन. त्यही भएर एक्ज्याक्ट एन्सर चाहिँ छैन, तर आई थिङ्क इन कमिङ डेज वी प्रोब्ली डोन्ट ह्याभ अ गुड आउटलुक, है. आई थिङ्क हार्डर डेज आर स्टिल आउट देयर जस्तो चाहिँ लाग्छ मलाई.
र हामीलाई सुनिरहनुभएका श्रोताहरूलाई पनि जानकारी गराइहालौँ, यदि तपाईँसँग पनि आर्थिक विषयवस्तुलाई लिएर केही प्रश्नहरू छन् सोध्न चाहनुहुन्छ भने अवश्य पनि हामीलाई पठाउन सक्नुहुन्छ. सोसियल मिडियामा फेसबुक, एक्स र इन्स्टाग्राममा हाम्रो ह्यान्डल SBS नेपाली हो, र त्यस्तै गरी इमेल ठेगाना भने nepali.program@sbs.com.au वा हाम्रो SMS नम्बर हो 0439799767. तपाईँका प्रश्नहरू हामी विश्वासी समक्ष राख्ने प्रयास गर्नेछौँ आउँदो महिनाको आर्थिक कुराकानीमा. हजुर, अनि अब प्रपर्टी मार्केट र त्यस्तै गरी बजेटको हामी केही बेरमा त्यो प्रश्न पनि गर्ने नै छौँ. त्योभन्दा अगाडि अब घर धनीहरूको त कुरा गऱ्यौँ, होइन, तर जसको घर छैन, घर नभएका मानिसहरूको खण्डमा पनि बुझाउनु पर्दा चाहिँ कसरी बुझाउन सकिन्छ भनौँ न. अब घर मोर्गेज भएको मान्छेहरूको त अब हरेक महिना तिर्नुपर्ने पैसा बढी नै हाल्यो, तर अब यदि रेन्ट वा सेयर हाउसमा बस्नु भएको छ भने कोही उहाँहरूलाई चाहिँ यो इन्ट्रेस्ट रेटले कतिको छुन्छ कि छुँदैन.
अब हेर्नुहोस्, जेनरली अब अस्ट्रेलियामा 30% मान्छेको मात्रै मोर्गेज छ, होइन, अरू 70% चाहिँ आइदर दे ओन द हाउस, दे रेन्ट, अर भेरियस भेरियस कारणले घर बस्नु भएको छ, होइन. तर आई थिङ्क यो मोर्गेज भन्ने कुरा चाहिँ यस्तो, यो इन्ट्रेस्ट रेट भनेर चाहिँ तपाईँलाई डाइरेक्ट इम्प्याक्ट नपरे पनि धेरैलाई चाहिँ इन्डाइरेक्टली पनि इम्प्याक्ट परि नै रहेको हुन्छ. जस्तै फर इक्जाम्पल तपाईँलाई दिँदाखेरि अहिलेको हिसाबमा हेर्नुहुन्छ भने तपाईँले रेन्टको लागि चाहिँ हामीले के देखाएको छौँ भन्दा, यो महिना रेन्ट 0.7%ले ग्रो भएको छ लास्ट मन्थ मार्चको एन्डमा, है. यो भनेको चाहिँ अचम्मको हाइएस्ट मन्थली रेटमा वान अफ द हाइएस्ट रेट ग्रोथ हो, है. भ्याकेन्सी रेट पनि तल छ. यो भनेको फेरि कस्तो, रेन्टको मान्छेलाई पनि सुनर लेटर इम्प्याक्ट पर्छ. जब मोर्गेजमा तपाईँको मोर्गेजको रिपेमेन्ट या इन्ट्रेस्ट बढ्छ, मोस्ट लाइकली एज अ बिजनेस इन्भेस्टरले पनि त्यो कुरा चाहिँ रेन्टको मान्छेलाई पास गर्छ, होइन. अनि अर्को कुरा हुन्छ नि, के हुन्छ, यसरी तपाईँको यो ग्रोथ भएको बेला नम्बर अफ प्रोपर्टिज बिल्ड या प्रोपर्टी सप्लाई कम भएपछि तपाईँको भ्याकेन्सी रेट जुन भन्छौँ त्यसलाई पनि इम्प्याक्ट पर्ने कारणले गर्दाखेरि रेन्टलको मान्छेलाई पनि त्यति नै इम्प्याक्ट पर्छ. हो, रिटायरीहरू जो चाहिँ अब इन्ट्रेस्ट रेटमा बस्नुभएको हुन्छ, फर लट अफ रिटायरीहरूको चाहिँ फुल्ली पेड मोर्गेज होला, फर इक्जाम्पल फुल्ली पेड घर होला, होइन, उहाँहरूले चाहिँ ब्याङ्कमा इन्ट्रेस्ट राखेर उहाँहरूले चाहिँ इन्ट्रेस्ट रेट लिनुहुन्छ होला, फर इक्जाम्पल, होइन. उहाँलाई चाहिँ हो हातमा आएको पैसा बढी होला, तर उहाँले पनि के बुझ्नुपर्छ भन्दाखेरि एट द एन्ड अफ द कस्ट अफ लिभिङले गर्दा उहाँको मनीको भेल्युसिटी या मनीको पर्चेसिङ पावर चाहिँ घटेको छ कि. जुन कुरा 50,000 किन्न सकिन्थ्यो एक वर्ष अगाडि, त्यही सामान किन्न अहिले 60,000 लाग्यो भने त त्यो 10,000 त नेगेटिभ भयो नि त फेरि ग्रोथ, होइन. हो, त्यही भएर आई थिङ्क यसमा चाहिँ कोही पनि क्लियर विनर छैन. हेर्नुहोस्, होइन, रेन्टमा बस्या होस् या अरू कुनै एरेन्जमेन्टमा बसे मान्छेलाई पनि सुनर लेटर इट विल क्याच अप.
त्यही यससँगै विश्वासी, अब घर जग्गा बजारको पछिल्लो अवस्था चाहिँ कस्तो छ समग्र रूपमा हेर्नु पर्दाखेरि?
मन्थलाई मन्थमा हेर्दा चाहिँ एभोभ अल चाहिँ हामीले होल मेजर सिटी चाहिँ 0.7%ले ग्रोथ गरेको देखेको छौँ, होइन. त्यो भनेको स्टिल अ पोजिटिभ, हामी ग्रिनमै छौँ. तर हाउ एभर सबभन्दा बिगेस्ट टू इकोनोमी स्पेसली सिडनी र मेलबोर्न चाहिँ दुइटै नेगेटिभमा गएको छ फर्स्ट टाइम, है. सिडनी चाहिँ 0.4% माइनसमा गएको छ, मेलबोर्न चाहिँ 0.9% मेलबोर्नमा गएको छ. द्याट्स अ प्रिटी मच वरिङ साइन. अनि एट द सेम टाइम हाम्रो क्लियरेन्स रेट पनि झरेको छ, इज होभरिङ 50-60%मा. त्यो भनेको चाहिँ सिम्पली के हो भन्दाखेरि काइन्ड अफ अ इन्भेस्टरको या पर्चेजरको कन्फिडेन्स चाहिँ लो भएको छ, है त्यसले गर्दाखेरि अहिले हामीले के पनि देखिरहेछ भन्दाखेरि मार्केटमा सप्लाई चाहिँ बढेछ तर क्लियरेन्स चाहिँ भएको छैन. अब आई थिङ्क यो मन्थ पनि त्यो चाहिँ कन्टिन्युएसन हुन्छ र फलोइङ एक दुई महिनासम्म बढ्ला छ. त्यसले गर्दा हामीले के फोरकास्ट गर्छौँ भन्दाखेरि सिडनी मेलबर्न चाहिँ अलिकति दुई तिन महिना चाहिँ स्लोमै जान्छ होला. तर सरप्राइजिङली अब इन सेङ द्याट फेरि पर्थले चाहिँ फेरि 2.5% ग्रोथ गरेको छ. आई थिङ्क द्याट्स वान अफ द बिगेस्ट ग्रोथ फर पर्थ. त्यसले चाहिँ सिम्पली के देखाउँछ भने इन्भेस्टरहरू आर्बिट्राज या त अपर्च्युनिटी आउटसाइड द सिडनी मेलबर्नमा बिग इन्जिन बाहेक अरू ठाउँमा खोजिरहेको जस्तो देखिन्छ है. तर एट द सेम टाइम रिजनल एरिया पनि भेरी रेजिलियन्ट छ, 1.6% ग्रोथ गरेको छ है. त्यही भएर आई थिङ्क अल एक्रोस द बोर्ड चाहिँ ओभरअल ठिकै छ. तर आई थिङ्क सिडनी र मेलबर्न चाहिँ आई थिङ्क वी रियली सिइङ कन्फिडेन्स चाहिँ लुज भएको देख्छौँ हामीले दुइटा मार्केटमा चाहिँ.
हजुर, अनि रेन्टल अफोर्डेबिलिटीको कुरामा चाहिँ यही सेम छ कि केही फरक केही भिन्नताहरू छ?
होइन रेन्टल अफोर्ड अभियसली तपाईँको रेन्ट ग्रोथ पनि मैले भने अस्ति भर्खर है, रेन्ट चाहिँ हजुरको 0.7%ले माथि गएको छ. यसको सिम्पल कारण चाहिँ के हो भन्दाखेरि एउटा कस्ट पास गरेको हो इन्भेस्टरले. अर्को कुरा चाहिँ भ्याकेन्सी रेट भनेको मतलब हाम्रो जेनरली 2% भने चाहिँ हामीले काइन्ड अफ एभरेजमा राख्छौँ. तर अहिले चाहिँ हामी नेसनल एभरेज हेर्दा 1.6% रेन्जमा छ. भनेपछि इट्स वेल बिलो. जबसम्म यो बिलो हुन्छ त्यसले के देखाउँछ भन्दाखेरि तपाईँको डिमान्डभन्दा सप्लाई कम भएपछि नेचुरली प्राइस अपवर्ड ट्रेन्ड हुन्छ. आई थिङ्क रेन्टल अफोर्डेबिलिटी पनि एउटा सबभन्दा ठुलो इस्यु हो. यसले पनि इन्फ्लेसनमा चाहिँ धेरै नै एड गरेको छ र विल कन्टिन्यू टु ग्रो थ्रो.
यो विषयमा चाहिँ केही प्रमुख सहरहरू वा कुनै रिजनल ठाउँको बारेमा हामीले थाहा पाउनै पर्ने केही स्पेसिफिक त्यस्तो केही छ?
यस्तो छ, यो अहिले हामीले रिजनलहरूमा चाहिँ रिजनलमा चाहिँ जहिले पनि रेन्टल स्ट्रङै हुन्छ. क्यापिटल सिटीमा पनि हामीले के देखाएको छौँ भन्दाखेरि दिनेदाजी लोअर क्वाड्रन्ट भनेको जुन चाहिँ सब लोअर एन्ड अफ द मार्केट छ त्यसमा चाहिँ हजुरको डिमान्ड ड्रिभन बढी छ सप्लाई कम भएर. तर हायर एन्ड भनेको छ जुन अप्पर क्लास मार्केटमा चाहिँ यो प्रब्लम हामीले देखेको छैनौँ. भनेपछि जस्तै अब सिडनीको कन्टेक्स्टमा गर्ने भने 1 to 1.3 मिलियनको प्रपर्टी चाहिँ बढी इम्प्याक्टमा देखिन्छ रेन्टलको हिसाबले पनि. तर 3-4 मिलियनको प्रपर्टीमा चाहिँ हामीले यो ट्रेन्ड देखेको छैनौँ. भनेपछि मोस्ट लाइकली यो लोअर एन्डको या जस्ट मिडियम रेन्जको प्राइसहरूको घरमा चाहिँ आई थिङ्क त्यो मार्केट चाहिँ अलिकति अलिकति होइन आई थिङ्क त्यो चाहिँ कम्पिटेटिभ भएर त्यसको चाहिँ प्राइस अपसुट हुने चान्सेस बढी छ.
हजुर, विश्वासी अब लागौँ बजेटको कुरा गर्नतर्फ. होइन, सङ्घीय बजेट आउँदो हप्ता आउँदैछ. त्योभन्दा अगाडि अब भिक्टोरिया सरकारको सन् 2026-27 लागि बजेट सरकारले निकालिसक्यो. होइन, अब के छन् प्रमुख विषयहरू श्रोताहरूले थाहा पाउनुपर्ने बताइदिनुहोस् न.
आई थिङ्क भिक्टोरिया चाहिँ अलिकति हामीले किली बढी किन हेर्छौँ भने भिक्टोरिया इज स्ट्रगलिङ फर लास्ट 10 इयर्स है. भिक्टोरियामा चाहिँ आफ्नै सेयर अफ प्रब्लमले गर्दा चाहिँ भिक्टोरिया चाहिँ 10 इयर्समा ग्रोथ गर्न सकेको छैन. यसको प्राइमेरी कारण चाहिँ भिक्टोरियाको बजेट पनि वान अफ द बिग विन्डफल हो है. तर योपालि फर्स्ट इयर चाहिँ भिक्टोरियाले 7 इयर्समा चाहिँ 720 मिलियनको सरप्लस रेकर्ड गरेको छ. इट्स अ फर्स्ट टाइम इन 7 इयर्स है इयरली बजेटमा चाहिँ. तर इन सेइङ द्याट भिक्टोरिया इज वान अफ द डेप्ट लार्डन स्टेट हो. अहिलेको लेभलमा 165 बिलियनको डेप्ट छ र मोस्ट लाइकली यो डेप्ट चाहिँ 2030सम्म 200 बिलियन हुन्छ होला. यो भनेको चाहिँ मेजर मेजर अफसेट हो. यसको लागि काउन्ट्र्याक्ट गर्न सबभन्दा ठुलो कुरो भनेको ट्याक्सकै कुरा आउँछ. फेरि सम हाउ समवेयर एलोङ द लाइन भिक्टोरियाले ट्याक्सको लागि चाहिँ केही स्ट्राटेजी ल्याएर पैसा कलेक्सन गर्न चाहिँ गर्नुपर्छ. अब यसपालिको लागि चाहिँ अलिकति अफसेट चाहिँ दिने कुरा छ. भिक्टोरियन गभर्मेन्टको सबभन्दा ठुलो फोकस भने चाहिँ मोटरिस्टहरूलाई हो, जसमा कि भिक्टोरिया रेजिस्ट्रेसनको 20% वेभ गर्ने कुरा भएको छ इयरली रेजिस्ट्रेसनको. दे प्रोब्ली आर द क्लियर विनर. अर्को मोस्ट लाइकली हुने भनेको चाहिँ टेम्पोररी फ्री पब्लिक ट्रान्सपोर्टको कुरा छ भिक्टोरियामा. त्यो पनि प्राय सबैलाई पब्लिक ट्रान्सपोर्ट युजरलाई विन विन हुन्छ. त्यसबाहेक रोड हेल्थ केयर एजुकेसनले आई थिङ्क ठुलो बजेट आई थिङ्क दे आर प्रोब्ली एनदर विनर. र यसपालि आई थिङ्क वी हेभ सिन इन द लास्ट 3-4 इयर्स चाहिँ भिक्टोरियामा चाहिँ मेलबर्नभित्र चाहिँ डेभलपमेन्ट इन्फ्रास्ट्रक्चर स्पेन्डिङ छ. यसपालि हामीलाई लाग्छ कि रिजनल रिजनल सेन्टर्सहरूले पनि इन्फ्रास्ट्रक्चर स्पेन्डिङ पाउँछ जस्तो लाग्छ. अब वर्स्ट केस सिनारीमा हामीले हेरेको चाहिँ यसपालिको लागि सबभन्दा ठुलो लुजर्स भनेको चाहिँ भिक्टोरियामा अहिले स्ट्रगल गरिरहेको स्मल बिजनेसहरू हो. भिक्टोरियाको लास्ट 6 to 7 इयर्समा स्मल बिजनेसहरूले धेरै नै कोप गरेको छ र दिस इयर इज नो डिफरेन्ट. उनीहरूलाई कुनै पनि हिसाबको रिबेट या अफसेटको आशा गरिएको छैन. भिक्टोरियाको स्मल बिजनेसले 9.6 मिलियनको पेरोल ट्याक्स तिर्छ, जुन कि क्वार्टर अफ द भिक्टोरियाको ओभरअल ट्याक्स हो. आई थिङ्क द्याट्स प्रोब्ली द वर्स्ट केस सिनारियो लाग्छ हामीले चाहिँ. आई थिङ्क त्यही हो भिक्टोरियामा चाहिँ अहिले.
हजुर, अब फेडरल बजेटको कुरा गरौँ. होइन, आउँदो मंगलबार मे 12 साँझ 7:30 बजे सङ्घीय सरकारले सार्वजनिक गर्दैछ. आउँदो बजेटको लागि चाहिँ के कुरामा श्रोताहरूले ध्यान दिनुपर्ला?
आई थिङ्क यसपालि अस्ट्रेलियाको फेडरल बजेट चाहिँ अलिकति पोलिटिकली बढी मोटिभ भएर देखिन्छ होइन, देयर इज अ लट अफ टक र नोइज पनि छ यसमा है। अब त्यसमा अब आई थिङ्क यो सबै कुरा फिल इन गरेको फेरि कस्ट अफ लिभिङले हो, सबैजना चाहिँ यसलाई क्लोजली वाच गरिरहेछ है। कपाल अफ थिङ्स चाहिँ यसपालिको बजेटमा अब राइटली या रङली हुने भन्ने कुरामा चाहिँ मैले अहिले पनि टच बेसेस गरेँ। लो र मिडल इन्कम अर्नरलाई अप टु $300 क्यास रिबेट या क्यास अफसेट हुने चान्सेस चाहिँ यसपालि हाई छ है। तर फेरि मैले भने त्यो $300 इट डजन्ट गो लङ वे, तर त्यसले गर्दा चाहिँ इन्फ्लेसनमा चाहिँ डेफिनेटली डिटर्मिनेन्टल इफेक्ट हुन्छ जस्तो लाग्छ हामीलाई। त्यसमाथि हामीले माइनर ट्याक्स एडजस्टमेन्ट जो कि लो र मिडल इन्कमलाई पनि सोचेको छौँ, आई थिङ्क देयर इज अल्सो रुम फर द्याट। हाउसिङ सप्लाई र कन्स्ट्रक्सनमा चाहिँ हामीलाई यसपालि गभर्मेन्ट अलिकति बढी आशा छ, किनभने यो पोलिसी लास्टमा गभर्मेन्टले ल्याएको फ्युचर हाउसिङको लागि ल्याएको पोलिसीले खासै कुनै पनि इम्प्याक्ट नपरेको कारणले गर्दाखेरि यसपालि यसमा केही रिमोडलिङ या रिइट्रेसन केही हुन्छ जस्तो लाग्छ। डिफेन्स र म्यानुफ्याक्चर सेक्टर पनि यसपालि आशावादी छ, तर अन द सेम टाइम अब लुजिङ साइडमा चाहिँ आई थिङ्क अहिलेको सबभन्दा ठुलो टक भने चाहिँ क्यापिटल गेनको बारेमा छ, क्यापिटल गेन डिस्काउन्टको कुरा लम्बिएको छ। यो चाहिँ आई थिङ्क इम्प्याक्ट चाहिँ ठुलो हुन्छ, किनभने अस्ट्रेलियामा एबाउट 10%को चाहिँ मोर देन 3 प्रपर्टी होल्ड गर्छ, तर त्यो 10%ले फेरि 25% रेन्टल प्रपर्टी स्टक चाहिँ होल्ड गर्छ। त्यही भएर आई थिङ्क यसको इम्प्याक्ट चाहिँ डिटर्मिनेन्टल हुन्छ। लाइक 5% डिपोजिट स्किम हामीलाई के डर छ भन्दाखेरि यसपालिको क्यापिटल गेन यो डिस्काउन्टको पनि कन्सल्टेन्स गरिएको छैन र रिमोडलिङ गरिएको छैन, तर यसको इम्प्याक्ट फ्युचरमा गएर के हुन्छ भन्ने कुरा चाहिँ अलिक अनसर्टिन छ। आइडियली हामीलाई चाहिँ केमा चाहिँ कन्फिडेन्स हुन्छ भन्दाखेरि यो रिमोडलिङ गरेर प्रपर कन्सल्टेन्स इन्डस्ट्री बडीसँग गरेर पोलिसी इम्प्लिमेन्ट गराए भए हुन्थ्यो होला, तर बाई द लुक अफ इट मोस्ट लाइकली यो चेन्जेस चाहिँ हुन्छ होला, तर कुन हिसाबले हुन्छ भन्ने कुरा चाहिँ हामीलाई स्योर छैन र यसको इम्प्याक्ट पनि के हुन्छ भन्ने कुरा थाहा छैन। अनि आई थिङ्क यो फेरि प्राइमरी इम्प्याक्ट हुने भनेको लट अफ मम्स एन्ड ड्याड इन्भेस्टरहरूलाई हो, किनभने सोफिस्टिकेट इन्भेस्टर कम्पनीबाट बरो गर्ने कम्पनीबाट प्रपर्टी किन्नेहरूलाई चाहिँ अहिले इम्प्याक्ट नपर्ला, तर मम एन्ड ड्याड आर द प्रोब्ली प्रोब्ली क्लियर लुजर अन दिस। अर्को अर्को सेक्टर भनेको आई थिङ्क एनडिएसको स्पेन्डिङको कुरा आउँछ, किनभने यो टक चाहिँ भएको चाहिँ 2 to 3 years भइसक्यो, यसमा पनि रिफर्म र केही रिइटरेसन हुन्छ जस्तो लाग्छ र क्यापिङ पनि आउने चान्सेस यसमा बढी छ। अनि अर्को लुजर भनेको यसपालि अगेन सेम लाइक भिक्टोरिया एज अ नेसनल्ली स्मल बिजनेस इन्फ्लेसन रेटको बारेमा चाहिँ केही पनि टक्स छैन र यसमा केही अफसेट या कुनै पनि किसिमको सब्सिडी आउने जस्तो चाहिँ हामी देख्दैनौँ।
र यो सँगै श्रोताहरूलाई जानकारी गराइहालौं कि आउँदो हप्ता संघीय बजेट घोषणा भएपछि त्यस सम्बन्धी समाचार र थप सामग्रीहरू हाम्रो वेबसाइटमा हामी राख्ने नै छौं, तपाईँले पाउन सक्नुहुन्छ। ठेगाना हो sbs.com.au/nepali वा अनलाइनमा एसबीएस नेपाली पडकास्ट भनी सर्च गरेर हामीलाई फलो गर्नुहोस्। हजुर, अब इन्भेस्टमेन्टको अलिकति छोइहाल्नु भयो होइन, त्यसमै अलिकति सोध्न चाहे मैले, अब त्यही सङ्घीय सरकारले आगामी हप्ता सार्वजनिक गर्ने बजेटमा चाहिँ प्रपर्टी वा अझ विशेष गरेर इन्भेस्टमेन्ट प्रपर्टीलाई लिएर चाल्न सक्ने कदमहरू पनि केही कुराहरू भनेर पनि मिडियामा आइरहेका छन् होइन, तपाईँको बुझाइ चाहिँ कस्तो छ र विशेष गरी भन्नुपर्दा अब यसले नेपाली भाषी अस्ट्रेलियनहरूलाई चाहिँ कसरी प्रभाव पार्ला?
हेर्नुहोस् यो क्यापिटल गेन ट्याक्स भने चाहिँ इट्स बिन देयर फर लङ टाइम होइन, सबैले एउटा ग्रान्टेडमा के लिन्छ भन्दाखेरि एउटा प्रपर्टी सर्टेन लेभलसम्म होल्ड गरे पनि तपाईँले सर्टेन एक्जेम्सन पाउँछ भन्ने थियो, अनि यो चाहिँ काइन्ड अफ अ प्यासिभ इन्भेस्टमेन्ट पनि हो है। अब यसको गुड साइडमा के छ भने धेरै अब मम्स एन्ड ड्याडदेखि लिएर धेरै काम गर्ने मान्छेहरूले प्यासिभ इन्कम इन्भेस्ट गर्दाखेरि एउटा चाहिँ 50% डिस्काउन्ट पाउने कारणले गर्दाखेरि इन्भेस्टमेन्ट प्रपर्टी होल्ड गर्नुहुन्छ, त्यसले गर्दा चाहिँ मार्केटमा रेन्टल प्रपर्टीको सप्लाई हुन्छ है। अब यो झट्ट निकाल्दाखेरि यसमा चेन्जेस गर्दाखेरि इम्प्याक्ट के हुन्छ भन्ने कुरा हामीलाई पनि थाहा छैन। अब यसलाई गभर्मेन्ट ब्यासिङ भन्दा पनि हाम्रो विचारमा चाहिँ हामीले के सोच्छौँ भन्दाखेरि यो चाहिँ प्रपर मोडलिङ गरेर या त तपाईँको कन्सल्टेन्स गरेर मात्रै पोलिसी इम्प्लिमेन्ट गर्नुपर्ने कुरा जस्तो लाग्छ, किनभने यसले चाहिँ सप्लाई र डिमान्डमा चाहिँ डाइरेक्ट इम्प्याक्ट पर्न सक्ने है। अब अघि पनि भने मैले फेरि यसको रेमिफिकेसन के हुन्छ भने जुन किसिमले यो पोलिसी आउँछ भनेर जुन किसिमले हामीले स्पेकुलेसन गरिरहेछौँ, यो फेरि बढी क्यापिटल गेन ट्याक्स भनेको मम ड्याड या प्यासिभ इन्भेस्टर फ्यामिलीलाई इम्प्याक्ट पर्ने कुरा हो, सोफिस्टिकेटेड या कम्पनी बोरोइङलाई यसको इम्प्याक्ट छैन र उनीहरूसँग अरू स्ट्राटेजीहरू या अरू टुलहरू छ कि ट्याक्स रिडक्सन गर्ने, त्यही भएर उनीहरूलाई यो इम्प्याक्ट नहुने हुन्छ। जहाँसम्म मलाई या हामीलाई जे डर लाग्छ यसले गर्दा चाहिँ मार्केटमा सप्लाई चाहिँ अरू लिमिट गर्छ कि त्यसले गर्दाखेरि फेरि डिमान्ड बढेर प्रपर्टी प्राइस चाहिँ लिफ्टअप पनि हुने चान्सेस चाहिँ हामीले बढी देख्छौँ।
अब इन्भेस्टमेन्टकै विषयमा एउटा प्रश्न आएको छ विश्वासजी होइन, कमर्सियल प्रपर्टीमा लगानी गर्नु र रेजिडेन्सियल प्रपर्टीमा लगानी गर्नुमा के फरक हुन्छ र अहिलेको बजारमा कुन उपयुक्त हुन सक्छ?
ओके, आई थिङ्क यो चाहिँ भेरी अलिकति इट्स अ भेरी ब्रोड एरिया होइन हजुरको कमर्सियल प्रपर्टीमा पनि सब मार्केट इनसाइड मार्केट छ होइन जस्तै अफिस बिल्डिङदेखि लिएर लोकेसनदेखि लिएर मार्केट छ त्यही भएर कमर्सियल प्रपर्टी चाहिँ अलिकति धेरै नै अलिकति भास्ट अलिकति कम्प्लिकेटेड हो है. अब कमर्सियल मैले कुनमा गर्ने भन्दा पनि तपाईँको पोर्टफोलियोमा आई थिङ्क दुइटै किसिमको मिक्स हुनुपर्छ जस्तो लाग्छ. कुनै पनि स्ट्राटेजीमा एउटै किसिमको प्रपर्टीमा तपाईँले इन्भेस्ट गरेर आई थिङ्क इट्स नट डाइभर्सिफाइड, देयर इज अलवेज रिस्क इन्भल्भ है. कमर्सियल चाहिँ कस्तोलाई राम्रो हुन्छ भन्दाखेरि एउटा चाहिँ उच्च फ्युचर भ्यूमा तपाईँले आफैले युज गर्न सक्ने अप्सन पनि हुन्छ धेरैको है. अनि अर्को कमर्सियलमा चाहिँ रेन्टलको हिसाबले स्ट्रङ हुन्छ. क्यापिटल ग्रोथमा चाहिँ कमर्सियल प्रोपर्टी मे नट वर्क एज अ रेजिडेन्सियल प्रोपर्टी, तर त्यो भन्दैमा मैले कमर्सियल प्रोपर्टीमा ग्रोथ नहुने मार्केट पनि छैन भन्न खोजेको चाहिँ होइन. तर जेनरली स्पिकिङ रेजीमा जस्तो क्यापिटल ग्रोथ चाहिँ नहुन सक्छ कमर्सियलमा होइन. अनि अर्को कुरा कमर्सियल प्रोपर्टीमा तपाईँले फेरि क्यापिटल गेन एक्जेम्सनहरू नपाउनु पनि सक्छ तपाईँको डिपेन्डिङ अन स्ट्रक्चर कसरी गर्नु भएको छ भनेर है. त्यही भएर दुइटा कुराले चाहिँ केमा फरक पर्छ भन्दा तपाईँले प्रपर्टी एक्विजिसन गर्दाखेरि तपाईँले कुन ट्रस्टमा जानु कुन किसिमको सेटअप र स्ट्रक्चरमा जानु भएको छ र तपाईँको लङ टर्म र सर्ट टर्म स्ट्राटेजी के हो भन्ने कुरामा फरक पर्छ. अनि अर्को कुरा चाहिँ अब कमर्सियल प्रपर्टी सेल मैले भने मार्केट इनसाइड मार्केट कमर्सियल प्रपर्टी इज भेरी कम्प्लिकेटेड र त्यसभित्र धेरै डाइमेन्सन धेरै हाइब्रिड प्रपर्टीहरू पनि छ. त्यही भएर तपाईँले पर्टिकुलरली डिप डाइभ नगरिकन चाहिँ आई थिङ्क इट्स भेरी हार्ड टु रुल आउट. तर कमर्सियल प्रपर्टी चाहिँ के हुन्छ भने अलिकति सोफिस्टिकेटेड हो. तपाईँको लिज स्ट्रक्चरदेखि लिएर तपाईँको के भन्छ तपाईँको लिज लिज स्ट्रक्चर बनाउनेदेखि लिएर तपाईँको त्यो रेन्टलहरू पनि लङ टर्म हुन्छ होइन. त्यसपछि आएर तपाईँको के भन्छ आउट गोइङहरू पनि डिफ्रेन्टली हुन्छ. इट्स अ बिट कम्प्लेक्स कम्पेयर टु रेजिडेन्सियल प्रपर्टी. यदि फर्स्ट टाइम हुनुहुन्छ भने उहाँलाई चाहिँ यसलाई चाहिँ अलिकति बढी फ्याक्ट फाइन्डिङ गरेर मात्रै कमर्सियल प्रपर्टीमा डाइभ इन गर्नु भन्छु म.
श्रोतावृन्द, तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस नेपालीमा आर्थिक कुराकानी. आर्थिक सल्लाहकार विश्वास भट्टराई हाम्रो साथमा हुनुहुन्छ. अहिलेको लागि भने छोटो ब्रेकको पालो, त्यसपछि कुराकानी जारी राख्नेछौ. अब फेरि पनि इन्ट्रेस्ट रेट लाई नै ध्यानमा राख्दै अर्को प्रश्न सोध्न चाहे, विशेष गरी फर्स्ट होम बायर्स जसले चाहिँ फेब्रुअरी महिनामा पहिलोपटक घर किन्नु भएको छ, उहाँहरूको जुन बक्यौता रकम अरियर्स छ त्यो चाहिँ पुराना र स्थापित अलरेडी इस्टाब्लिस्ड खरिदकर्ताहरूको तुलनामा चाहिँ दोब्बर रहेको भन्ने समाचारहरू पनि आएका छन्. अब यो बढेको जुन इन्ट्रेस्ट रेटलाई ध्यानमा राख्दै चाहिँ डिमान्ड स्टिमुलस स्किमहरू प्रयोग गर्दा समस्या निम्त्याउन सक्ने खतरा कतिको देख्नुहुन्छ अनि यसबाट बच्न के गर्नु पर्ला?
ओके, हजुर हजुर हजुरले भनेको कुरा आई थिङ्क इट मेक्स लट अफ सेन्स होइन. किन भन्दाखेरि सिजन इन्भेस्टर भन्दा जो चाहिँ नयाँ मान्छेले प्रपर्टी किन्नुहुन्छ उहाँको अरेज हुने चान्सेस जहिले पनि हाई हुन्छ है. एउटा चाहिँ के हुन्छ भन्दाखेरि मान्छेले एउटा मोर्गेज रेट चाहिँ जहिले पनि फोरकास्ट गरेको हुन्छ, लाइक इन्ट्रेस्ट रेट मेरो यति हुन्छ, मेरो रिपेमेन्ट यो हुन्छ भनेर प्रायः फोरकास्ट गरेको हुन्छ है. तर धेरैले चाहिँ के फोरकास्ट गरेको हुन्छ भन्दा एडिसनल कस्ट. फर एक्जाम्पल तपाईँले आफैले घर किन्दाखेरि या आफैले प्रपर्टी ओनरसिप गर्दाखेरि नोन र अननोन कस्टहरू धेरै हुन्छ. फर एक्जाम्पल तपाईँको काउन्सिल रेट भयो, वाटर बिल्स भयो, युटिलिटी बिल्स भयो होइन, त्यसपछि घरको इन्सुरेन्स भयो, अनि मोस्ट लाइकली नयाँ घर किन्दाखेरि एडेड कस्ट आउँछ. जस्तो तपाईँको घर फर्निसिङ गर्ने भयो, तपाईँलाई नयाँ ठाउँमा मुभ गर्नुभयो होला, त्यहाँ पब्लिक ट्रान्सपोर्ट राम्रो नहोला, तपाईँलाई गाडीको आवश्यकता होला दुइटा होइन. त्यस्तो कुराहरूले गर्दाखेरि नोन र अननोन कुराहरूको कस्ट बढी आउने हुनाले इट्स भेरी कमन जब तपाईँले स्ट्रेच गरेर घर किन्नुहुन्छ तपाईँको त्यो रिपेमेन्टमा फर्स्टको 3-4 मन्थ्समा तपाईँलाई त्यो एडजस्ट हुनु टाइम लाग्छ होला. त्यही भएर मेरो एडभाइस चाहिँ के छ भन्दाखेरि कहिले पनि प्रपर्टी किन्दाखेरि तपाईँले रिपेमेन्ट मात्रै नहेरेर एक्चुली बजेटिङ गरेर वाट आर द लाइकली कस्ट र के प्लस माइनस हुन्छ भनेर हिसाब गर्नुपर्छ. अनि एकदम कमन हो, म पहिला पनि तपाईँलाई थाहा होला, म के भन्छ ब्याङ्किङ सेक्टरमै काम गरेको हो, अनि यो इज भेरी कमन. 3-4 मन्थ्समा प्रायःको चाहिँ हामीले अरेज चाहिँ बढी नै देख्थ्यौँ जेनरली, अनि सबै 1-1.5 इयरको मान्छेकोमा चाहिँ कम देखिन्छ.
हजुर हजुर, अब आजकलाई अन्तिम प्रश्न सोध्न चाहेँ. यो चाहिँ घर जग्गा बजार प्रपर्टीसँगै अर्को एउटा टपिक पनि जोड्न चाहेँ प्रश्न तपाईँलाई, एआई सम्बन्धी होइन, सबैलाई छोएकै छ एआईले. रियल इस्टेटको काममा चाहिँ एआईले कसरी उपभोक्ताहरूलाई सघाउन सक्छ र के कस्ता कुराहरूमा चाहिँ विचार पुर्याउनु पर्ला?
हेर्नुहोस्, आई थिङ्क एआई चाहिँ अब हामीले इम्प्रेस गर्ने कुरा हो है, यसलाई डिट्याच गर्ने कुरा होइन. एज अ टाइम गो जसले एआईलाई इम्प्रेस गर्छ त्यो बढी ऊ हुन्छ. अब रियल इस्टेटको कन्सेप्टमा के छ भन्दाखेरि अस्ट्रेलियामा चाहिँ रियल इस्टेट हामी धेरै नै लिजरमा छौँ होइन. जस्तै तपाईँहरूमा एक्जाम्पल दिन्छु, मैले अस्ति एउटा कन्सल्टेन्स बसेर कुरा गरेर थिएँ दुबईको एउटा कन्सल्टेन्टसँग. जब अस्ट्रेलियामा कुनै पनि इन्क्वायरीलाई एड्रेस गर्न हामी 24 hours to 48 hours लिन्छौँ भने दुबईमा इज 20 minutes छ होइन. अब त्यहाँको चाहिँ हरेक कुरा सोफिस्टिकेटेड, तपाईँले फोन गरेदेखि वाट्सएपदेखि लिएर इट्स अल अटोमेटेड एआई पावर्ड, तपाईँलाई इन्फर्मेसन फिङ्गर टिप्समा आउँछ. एज वी गो विथ दिस, अब जब हाम्रो लाइफस्टाइल अहिले फास्ट फरवर्ड भइरहेछ, हामी धेरै कुराहरू टाइम प्रेस हुन थालेपछि आई थिङ्क एआई इज गेटिङ इन एकदम एआई चाहिँ हाम्रो लाइफमा एकदमै एकदमै क्लोजली मुभ भइरहेछ है. आई थिङ्क त्यसलाई हामीले डिट्याच गर्न सकिँदैन र जस्ट एज अ टाइम गोज आई थिङ्क द डिमान्ड र सप्लाई डिमान्ड पनि यसको लागि बढ्दै जान्छ. तर मेरो विचारमा एज अ कन्ज्युमर पनि तपाईँले एआई युज गर्दाखेरि आई थिङ्क च्याट जिपिटी सबै कुराहरू जुन हामीले युज गर्छौँ इट्स एभ्रिथिङ इन द फिल्ड अफ टिप्स. त्यही भएर म चाहिँ के भन्छु भने एआईलाई इम्प्रेस गर्नुहोस्, यसलाई युज गर्नुहोस्, तर कुनै पनि कुरा ट्रस्ट गरेपछि मेक स्योर भेरिफाई गर्न चाहिँ फेरि जरुरी छ.
हस्, तपाईँको समयको लागि धन्यवाद विश्वासजी.
धन्यवाद.
एसबीएस नेपाली पडकास्टमा सुन्नुभयो आर्थिक कुराकानी आर्थिक सल्लाहकार विश्वास भट्टराईसँगको, र तपाईँको साथमा छु म दिनिता रिसाल. र यो सँगै हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौं कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध छैन, र त्यस्तै गरी यस श्रृंखलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ र आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि भने आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नु. र आउँदो महिनाको कुराकानीका लागि तपाईँका पनि केही प्रश्नहरू छन्, आर्थिक विषयवस्तु, घर जग्गा बजार, इन्भेस्टमेन्ट, फाइनान्स रिलेटेड जे पनि टपिक हुन सक्छन् होइन, सोध्न चाहनुहुन्छ भने अवश्य पनि हामीलाई पठाउनुहोस्। तपाईँको प्रश्न हामी आउँदो महिनाको कुराकानीका क्रममा विश्वासजीसँग राख्ने प्रयास गर्नेछौ। फेसबुक, एक्स वा इन्स्टाग्राममा मेसेज गर्न सक्नुहुन्छ, हाम्रो ह्यान्डल हो एसबीएस नेपाली। युट्युबमा हामी @SBS South Asianको नाममा रहेका छौं, र इमेल ठेगाना भने हो nepali.program@sbs.com.au। एसएमएस गर्न चाहनुहुन्छ भने नम्बर हो 0439799767। र यो कुराकानी जस्तै हाम्रा अन्य सामग्रीहरू प्रकाशित हुने बित्तिकै पडकास्टहरू सुन्नका लागि अनलाइनमा एसबीएस नेपाली पडकास्ट भनी सर्च गरेर हामीलाई फलो गर्न सक्नुहुन्छ। एप्पल पडकास्ट, स्पोटिफाई लगायतका प्लेटफर्महरूमा वा एसबीएस अडियो एपलाई निशुल्क डाउनलोड गर्नुहोस्। थप जानकारीका लागि हाम्रो वेबसाइटको ठेगाना हो sbs.com.au/nepali।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। एसबीएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।